بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پرستت ہے۔ شروتاؤں، آج کے کارکرم کے آرمبھ میں آپ سورہ فصلت کی 30ویں سے لے کر 33ویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عباس امام جمعہ۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکة ألا تخافوا تتنزل عليهم الملائكة ألا تخافوا ولا تحزنوا وأبشروا بالجنة التي كنتم توعدون نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة نحن أولياؤكم في الحياة الدنيا وفي الآخرة ولكم فيها ما تشتهي أنفسكم ولكم فيها ما نزلا من غفور رحيم ومن أحسن قولا ممن دعا إلى الله وعمل صالحا وقال إنني من المسلمين صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتیانت کرپاشیل اور دیاوان ہے۔ نسندیہ جن لوگوں نے کہا کہ اللہ ہمارا پالنہار ہے اور پھر اس پر دڑھتا پوروک جمے رہے، ان پر فرشتے یہ سندیش لے کر اترتے ہیں کہ ڈرو نہیں اور نہ ہی شوکا کل ہو اور اس سورگ سے پرسن ہو جاؤ جس کا تم سے وعدہ کیا گیا ہے۔ ہم سانسارک جیون میں بھی تمہارے ساتھی تھے اور پرلے میں بھی تمہارے ساتھی ہیں، اور یہاں تمہارے لیے وہ سب کچھ ہے جس کی تمہیں اچھا ہوگی، اور یہاں تمہارے لیے وہ سب کچھ ہوگا جس کی تم مانگ کرو گے۔ یہ اتینت کشماشیل اور دیاوان ایشور کی اور سے تمہارے آتتھ کا سادھن ہے، اور اس ویکتی سے اچھی بات کس کی ہو سکتی ہے جو لوگوں کو ایشور کی اور بلائے، اچھے کرم کرے اور یہ کہے کہ نشچت روپ سے میں اس کے آگیاکاری بندوں میں سے ہوں۔
دوستوں آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہمارے پرسارن کو آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9800 کلو ہرٹز پر سن رہے ہیں۔ دوستوں ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir، اور ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ آج بدھوار ہے، اسفند ماہ کی 23، پوتر رمضان کی 2 اور مارچ کی 13 تاریخ۔ ہمارے آج کے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ وشو سماچار سنیں گے، اس کے اپرانت راجنیتک چرچا کا دینک کاریکرم پرسارت کیا جائے گا۔ راجنیتک چرچا کے اپرانت آپ پوتر رمضان پر وشیش کاریکرم سنیں گے، اور سبھا کا انتم کاریکرم ہوگا آج کل۔ تو دوستو یہ تو تھی ہمارے آج کے کاریکرموں کی روپ ریکھا، اور ابھی آپ کچھ شنوں میں ریڈیو تہران سے وشو سماچار سنیں گے۔ اب آپ ریڈیو تہران سے وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ سپریم لیڈر کا کہنا ہے کہ غزہ واسیوں کی سہایتا کرنا اسلامی جگت کا دھارمک کرتویہ ہے۔ ودیش منتری نے کہا ہے کہ سرکشا پریشد کی ناکامی کی وجہ سے غزہ میں یدھ ورام نہیں ہو پا رہا ہے۔ اسرائیل کے حملوں کا فلسطینی گٹ لگاتار منہ توڑ جواب دے رہے ہیں۔ بھارت میں سی اے اور این آر سی کا مدعا گہرایا، کئی کھیتروں میں زبردست پردرشن۔ اور اب آپ وستار سے اختر عباس سے سماچار سنیے۔ اسلامی کرانتی کے ورشٹھ نیتا کا کہنا ہے کہ غزہ واسیوں کی سہایتا کرنا اسلامی جگت کا دھارمک کرتویہ ہے۔ اسی کے ساتھ انہوں نے کہا کہ اویز ذہنی شاسن کی کسی بھی پرکار کی سہایتا کرنا حرام ہے۔ آیت اللہ العظمیٰ سید علی خامنہ نے کہا کہ پوتر قرآن کی قرآت جیسے مہان کام کا مکھ ادیش عام لوگوں تک اس پوتر پستک کے سندیشوں کو پہنچانا ہونا چاہیے۔ اسلامی کرانتی کا ورشٹھ نیتا نے پوتر قرآن کے پہلے دن منگلوار کو پوتر قرآن سے سمبندھت بیٹھک میں دیش کے بھیتر جوان قاریوں کی بڑھتی سنکھیا پر پرسنتا جتائی۔ انہوں نے کہا کہ یہ اسلامی کرانتی کی وبھوتیوں میں سے ایک ہے۔ انہوں نے کہا کہ قرآن کا پڑھنا ایک ایشوریہ کلا ہے۔ ورشٹھ نیتا نے کہا کہ پوتر قرآن کا پاٹھ کرنے والے کا مہتوپورن دائتو سننے والوں کے دماغ میں اس کے صحیح ارتھ ایوم قرآن کی صحیح تصویر کو پہنچانا ہے۔ یہی کارن ہے کہ قرآن کے قاری ایشوریہ سندیش کو لگاتار لوگوں تک پہنچانے والے جیسے ہوتے ہیں۔ ایسے میں ان کو سوئم کو ایک ایشوریہ سندیش واہک کے روپ میں تیار کرنا چاہیے۔ ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا نے غزہ میں یوواؤں کے ان چتروں کا الیکھ کیا جن میں وہ پوتر قرآن پڑھتے دکھائی دے رہے ہیں۔ ودیش منتری کہتے ہیں کہ غزہ میں جنسنہار نے شتابدی کی ابھوتپور آپدا کی چیتاونی کی گھنٹی بجا دی ہے۔ غزہ واسیوں کے جاری جنسنہار کے درشٹیگت اسلامی گڑتنتر ایران کے ودیش منتری حسین امیر عبداللہیا نے سنیکت راشٹر سنگھ کے مہاسچیو संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद के प्रमुख, OIC के महासचिव और इस संस्था के सदस्य देशों के विदेश मंत्रियों के नाम अलग अलग पत्र भेजे हैं। माफ कीजिएगा, अपने पत्र में हुसैन अमीर अब्दुल्लायान लिखते हैं कि ऐसे हालात में कि जब हम गजा में निर्दोष फिलिस्तीनियों पर किए जा रहे घोर अत्याचारों को रोकवाने में संयुक्त राष्ट्र संघ की सुरक्षा परिषद की अक्षमता को देख रहे हैं, तो फिर फिलिस्तीनियों के समर्थन के लिए गजा में तत्काल युद्ध विराम कराने के उद्देश्य से विश्व समुदाय की ओर से गंभीर कदम उठाना अब अपरिहार्य हो गया है। उनका कहना था कि जिस तरह से गजा में लगातार हमले किए जा रहे हैं, गजावासियों के लिए मानवीय सहायता के साथ ही खाने पीने की वस्तुओं को भी रोका जा रहा है। इससे लगता है कि ये काम फिलिस्तीनियों की नस्ल को समाप्त करने के उद्देश्य से किए जा रहे हैं। इसी काम ने वर्तमान शताब्दी की आपदा के लिए चेतावनी की घंटी बजा दी है। विभिन्न फिलिस्तीनी गुटों ने गजा में ज़ायनी शासन के नरसंहार का लगातार जवाब अलग अलग कार्रवाई को अंजाम देकर दिया है। फिलिस्तीन के जिहादी इस्लामी संगठन की सैन्य शाखा सराय अल कुद्स ने घोषणा की है कि फिलिस्तीनी मुजाहिदीन ने तूल अल करम में बम विस्फोट किया और अल मंशिया क्षेत्र में ज़ायनी सैनिकों के वाहन को उड़ा दिया, जिसमें कई ज़ायनी सैनिक मारे गए और घायल हुए। फतह आंदोलन के सैन्य शाखा अल अक्सा ब्रिगेड ने भी नाबला शहर में घोषणा की है कि उसने इस शहर के उत्तर पश्चिम में स्थित ज़ायनी चेक पोस्ट शाफी शिमरून पर भारी गोलाबारी की। शोहदाय अल अक्सा ब्रिगेड ने रामल्ला के उत्तर में बिसूत ज़ायनी क्षेत्र में ज़ायनी सैनिकों पर जवाबी हमला किया, जहां भयंकर झड़पें हुई। बैत लहम के अल खिज्र इलाके में ज़ायनी सैनिकों और फिलिस्तीनी युवाओं के बीच भीषण झड़पें भी हुई। इसराइली सैनिकों ने तूल अल करम में फिलिस्तीनियों पर गोलाबारी की और दो फिलिस्तीनियों को घायल कर दिया। गजा में इसराइली सेना की बमबारी में एक मशहूर फिलिस्तीनी फुटबॉल खिलाड़ी अपने परिवार के साथ शहीद हो गया। हमारे संवाददाता की रिपोर्ट के अनुसार इसराइली सेना की बमबारी में फिलिस्तीनी फुटबॉल टीम के खिलाड़ी मोहम्मद बरकात अपने परिवार के 3 सदस्यों के साथ खान यूनुस स्थित अपने घर में शहीद हो गए। 39 वर्षीय मोहम्मद बरकात हाफिज कुरान और शीर्ष स्कोरर थे और वो अपने क्लब के लिए 100 से अधिक गोल करने वाले पहले खिलाड़ी थे। तुर्की की गृह और सामाजिक सेवा की मंत्री ने गजा में ज़ायनी शासक द्वारा फिलिस्तीनियों के चल रहे नरसंहार का विरोध करते हुए संयुक्त राष्ट्र संघ के महिला आयोग की बैठक में ज़ायनी शासन के सामाजिक मामलों के मंत्री के भाषण का बहिष्कार कर दिया। संयुक्त राष्ट्र संघ के महिला आयोग का 68वां सत्र 11 मार्च को न्यूयॉर्क में संयुक्त राष्ट्र संघ के मुख्यालय में ईरान सहित 111 प्रतिनिधि मंडलों की भागीदारी के साथ शुरू हुआ। महिला आयोग की बैठक में जब ज़ायनी मंत्री ने अपना भाषण शुरू किया तो तुर्की के घरेलू और सामाजिक सेवा की मंत्री ओज़डेमिर गोटक्स उठकर चली गईं। ज़ायनी शासन के एक पूर्व सैन्य जनरल ने ज़ायनी अधिकारियों की आलोचना करते हुए तेल अवीव के अपने सैन्य लक्ष्यों को प्राप्त करने में विफलता को स्वीकार करते हुए कहा कि इसराइल पहले ही गजा में युद्ध हार चुका है। ज़ायनी शासन के पूर्व और रिजर्व सेना के जनरल इसहाक बराक ने गजा युद्ध को लेकर ज़ायनी सैन्य प्रमुख की कड़ी आलोचना की और कहा कि ज़ायनी सरकार के कार्यों से उसकी जीत नहीं हो सकती और इसराइल गजा युद्ध हार गया है। ज़ायनी सैन्य जनरल ने कहा कि इसराइल की सेना इस समय अपने मुक्ति की दुहाई दे रही है और उसे खुद को बचाने के लिए सैन्य मजबूती की आवश्यकता है। ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। असम में नागरिकता संशोधन अधिनियम CAA को लेकर नए सिरे से शुरू हुए विरोध प्रदर्शनों के बीच CM हेमंत बिस्वा शर्मा ने कहा है कि अगर NRC के लिए आवेदन न करने वाले किसी एक व्यक्ति को भी भारत की नागरिकता मिली तो वे इस्तीफा दे देंगे। केंद्र सरकार के CAA के नियम अधिसूचित करने के साथ ही राज्य में विपक्षी दलों समेत स्थानीय संगठनों द्वारा इस कानून का कड़ा विरोध किया जा रहा है। टाइम्स ऑफ इंडिया की रिपोर्ट के अनुसार शर्मा ने CAA से नाराज लोगों को आश्वासन देते हुए कहा कि अगर राज्य में हुई NRC के लिए आवेदन करने वाले किसी भी व्यक्ति को नागरिकता दी गई तो वो अपने पद से हटने वाले पहले व्यक्ति होंगे। मालूम हो कि प्रदर्शनकारियों को चिंता है कि CAA लागू होने से राज्य में लोगों की आमद बढ़ जाएगी। ساتھ ہی وہ مانتے ہیں کہ سی اے اسم سمجھوتے کے خلاف ہے جو اس راجیہ میں اویدھ پرواسیوں کی پہچان کے لیے 25 مارچ 1971 کی سمے سیما طے کرتا ہے۔ یہ سماچار ریڈیو تہران سے پرسارت کیے جا رہے ہیں۔ سپریم کورٹ دوارا بھارتی اسٹیٹ بینک کو چناوی بانڈ سے سمبندھت وورن دینے کے لیے اترکت سمے سیما دینے کی عرضی خارج کیے جانے کے بعد بینک نے چناؤ آیوگ کو یہ ڈیٹا سونپا ہے۔ सूत्रों ने इस बात की पुष्टि की है कि बैंक विवरण दे चुका है। 15 फरवरी को चुनावी बॉन्ड योजना को असंवैधानिक बताकर रद्द करते हुए कोर्ट ने बैंक से योजना से जुड़ी जानकारियां निर्वाचन आयोग को सौंपने को कहा था, जिसे अपनी वेबसाइट पर यह विवरण 13 मार्च तक अपलोड करना था। भारतीय संसद में अधिनियम पारित होने के 4 साल बाद केंद्र सरकार द्वारा नागरिकता संशोधन अधिनियम सीएए नियम 2024 को अधिसूचित करने के एक दिन बाद इंडियन यूनियन मुस्लिम लीग और मार्क्सवादी कम्युनिस्ट पार्टी की युवा शाखा डेमोक्रेटिक यूथ फेडरेशन ऑफ इंडिया नियमों पर रोक लगाने की मांग को लेकर अपनी याचिकाओं के साथ सुप्रीम कोर्ट पहुंचे। यूक्रेन के विदेश मंत्रालय ने वेटिकन के प्रतिनिधि को तलब किया है। कैथोलिक ईसाइयों के विश्व में सबसे बड़े धर्मगुरु पोप फ्रांसिस के बयान से आहत होने पर यूक्रेन की राजधानी कीव में वेटिकन के राजदूत को तलब किया गया। यूक्रेन के विदेश मंत्रालय के अनुसार पोप फ्रांसिस की ओर से सफेद झंडा उठाने वाले बयान से उसको बहुत निराशा हुई है। विदेश मंत्रालय का मानना है कि पोप का हालिया बयान रूस को अंतर्राष्ट्रीय नियमों का अधिक उल्लंघन करने का साहसी बना देगा। अपने दृष्टिकोण को बदलते हुए यूक्रेन ने रूस के साथ शांति वार्ता पर तत्परता जाहिर की है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ راجنیتک چرچا۔ श्रोताओं, आपका स्वागत है कार्यक्रम राजनीतिक चर्चा में। राजनीतिक चर्चा में आज हम बात करेंगे ईरान के बारे में, अमरीकी सरकार के नए निर्णय की। राजनीतिक चर्चा में हम अमरीका के राष्ट्रपति चुनावों पर भी एक नज़र डालेंगे, जबकि भारत में सीएए कानून लागू किए जाने के मुद्दे को लेकर विरोध प्रदर्शनों का सिलसिला शुरू हो गया है, इस पर भी एक रिपोर्ट हम आपको सुनाएंगे। तो चर्चा के विषय यही हैं। आरंभ करते हैं ईरान के बारे में अमेरिका के नए निर्णय से। अमेरिका की सरकार ने इस्लामी गणराज्य ईरान के बारे में नेशनल इमरजेंसी स्टेटस को 1 साल के लिए फिर से बढ़ा दिया है। जायजा पेश कर रहे हैं कायम रिजवी।
अमरीकी राष्ट्रपति ने ईरान के बारे में नेशनल इमरजेंसी स्टेटस को 1 साल के लिए बढ़ा दिया है। जो बाइडेन ने मंगलवार को ईरान के संदर्भ में राष्ट्रीय आपातकालीन स्थिति को फिर से 1 वर्ष के लिए बढ़ा दिया। इस स्थिति को जिस आदेश के अंतर्गत लागू किया गया है उसको 12957 के नाम से जाना जाता है। सन 1995 से लेकर अब तक अमेरिका के सारे राष्ट्रपति ईरान के बारे में आदेश संख्या 12957 को बढ़ाते आए हैं। संयुक्त राज्य अमेरिका के भूतपूर्व राष्ट्रपति बिल क्लिंटन ने 15 मार्च सन 1995 को ये घोषणा की थी कि 12957 आदेश के अंतर्गत अमेरिका के राष्ट्रीय हितों के विरुद्ध ईरान की ओर से उत्पन्न किए जा रहे खतरों के कारण इस देश के संबंध में राष्ट्रीय आपातकाल स्थिति को लागू किया जाता है। क्लिंटन ने 6 मई सन 1995 को एक अन्य आदेश जारी करके ईरान के विरुद्ध व्यापक प्रतिबंध लगाने की भी घोषणा की थी। इससे पहले अमेरिका के एक अन्य भूतपूर्व राष्ट्रपति जिमी कार्टर ने 14 नवंबर सन 1979 को एक आदेश जारी करके अमेरिका के भीतर इस्लामी गणतंत्र ईरान की संपत्तियों को सीज करने का हुक्म जारी किया था। उस वर्ष से लेकर अब तक अमेरिका में बनने वाला हर राष्ट्रपति इस आदेश को हर साल बढ़ाने का काम करता आ रहा है। जो बाइडेन की ओर से ईरान के विरुद्ध नेशनल इमरजेंसी स्टेटस को एक साल के लिए फिर से लागू करने का काम ईरानी राष्ट्र के साथ उनकी शत्रुता को दर्शाता है। सन 1979 में जब ईरान में इस्लामी क्रांति सफल हुई थी, तब से पश्चिमी ब्लॉक के मुखिया के रूप में अमेरिका का रवैया ईरान के बारे में हमेशा ही शत्रुतापूर्ण रहा है। उसने ईरान की लोकतांत्रिक व्यवस्था को गिराने के काम को अपनी कार्यसूची में सबसे ऊपर रख छोड़ा है। पिछले 4 दशकों के दौरान अमरीका ने ईरान के विरुद्ध एक पक्षी रवैया अपनाते हुए शत्रुतापूर्ण कार्रवाइयां जारी रखी हैं, जिनमें व्यापक स्तर के प्रतिबंध, सैन्य धमकी और मनोवैज्ञानिक युद्ध आदि सब कुछ शामिल हैं। इस्लामी गणतंत्र ईरान के विरुद्ध अमरीकी प्रयासों के विफल हो जाने के बावजूद बाइडेन प्रशासन ने विभिन्न बहानों से प्रतिबंधों को बढ़ाया ही है। अमेरिका ने ये सोचते हुए ईरानी राष्ट्र के विरुद्ध कड़े प्रतिबंध लगाए थे कि वो अमेरिकी इच्छाओं के सामने नतमस्तक हो जाएगा, जो विफल सिद्ध हुआ। वैसे अमेरिका के एक अन्य पूर्व राष्ट्रपति जॉर्ज बुश ने ईरान को अपने ही कथनानुसार शैतान की धुरी बताते हुए सैन्य हमले की धमकी दी थी। उनकी ये धमकी भी कारगर साबित नहीं होने पाई। बराक ओबामा के काल में भी डराने धमकाने की नीति को जारी रखते हुए इस बात को बारंबार दोहराया जाता रहा कि ईरान के बारे में मेज पर सारे ही विकल्प मौजूद हैं। इन सब बातों के बावजूद ईरान की बढ़ती सैन्य शक्ति के दृष्टिगत किसी ने भी हमले का साहस नहीं किया। इससे पता चलता है कि ईरान के पास अपने सारे ही शत्रुओं को जवाब देने की पूरी क्षमता पाई जाती है। ऐसे में बाइडेन की ओर से ईरान के बारे में नेशनल इमरजेंसी स्टेटस को एक साल के लिए फिर से बढ़ाने का कोई विशेष प्रभाव पड़ने वाला नहीं है।
अमेरिका में 2024 में होने वाले राष्ट्रपति चुनाव के सिलसिले में अब ये निश्चित हो गया है कि मुकाबला जो बाइडेन और डोनाल्ड ट्रंप के बीच होगा। जायजा सुनिए सैयद मीसम से।
दो मुख्य अमेरिकी पार्टियों यानी डेमोक्रेट और रिपब्लिकन के इंट्रा पार्टी चुनावों में अंतिम उम्मीदवारों के निर्धारण के साथ ही 2024 के राष्ट्रपति चुनाव में जो बाइडेन और डोनाल्ड ट्रंप के बीच प्रतिस्पर्धा निर्धारित हो गई है। 12 मार्च को इंट्रा पार्टी चुनावों के अंतिम दौर में वर्तमान राष्ट्रपति और डेमोक्रेटिक पार्टी के उम्मीदवार जो बाइडेन और पूर्व राष्ट्रपति और रिपब्लिकन पार्टी के उम्मीदवार डोनाल्ड ट्रंप ने इंट्रा पार्टी चुनावों में वोटों की न्यूनतम संख्या हासिल कर ली। इस प्रकार दोनों नवम्बर में राष्ट्रपति पद के लिए एक बार फिर एक दूसरे के आमने सामने होंगे। प्राथमिक चुनावों में बाइडेन के सामने कोई गंभीर प्रतिद्वंद्वी नहीं था और वो आसानी से डेमोक्रेटिक नेशनल कन्वेंशन के प्रतिनिधियों के आवश्यक कोरम तक पहुंच गए। डेमोक्रेटिक पार्टी में जीतने के लिए उन्हें डेमोक्रेटिक नेशनल कन्वेंशन के सदस्यों से 1968 वोटों की जरूरत थी, जबकि उन्हें 2100 से अधिक वोट मिले। ट्रंप ने भी जल्द ही अपने प्रतिद्वंदियों को पीछे छोड़ दिया। चुनाव में उनकी अंतिम शेष चुनौती निक्की हेली थी, जिन्होंने सुपर ट्यूसडे के बाद रेस से हटने का ऐलान कर दिया। रिपब्लिकन पार्टी को जीतने के लिए ट्रंप को रिपब्लिकन नेशनल कन्वेंशन के सदस्यों से लगभग 1215 वोटों की जरूरत थी। प्रकाशित रिपोर्टों के अनुसार उन्हें 1241 से अधिक वोट हासिल हो चुके हैं। इस प्रकार नवंबर 2024 के राष्ट्रपति चुनाव में 4 साल पहले की तरह जो बाइडेन और डोनाल्ड ट्रंप एक बार फिर राष्ट्रपति पद के लिए प्रतिस्पर्धा करेंगे। बाइडन ने ट्रंप के चुनावी अभियान को गुस्से और बदले का एक अभियान करार दिया है जो अमरीकी विचार की नींव को खतरे में डाल सकता है। उन्होंने अपने प्रशासन की आर्थिक उपलब्धियों का भी बचाव किया। हालिया महीनों में बाइडन की लोकप्रियता में गिरावट आई है। गजा युद्ध में उनके रुख और गजा में फिलिस्तीनियों के नरसंहार में ज़ायोनी शासन को अमेरिका के निरंतर समर्थन और सहायता ने कई अमेरिकी अधिकारियों और नागरिकों को नाराज कर दिया है। जैसा कि काउंसिल ऑन अमेरिकन इस्लामिक रिलेशंस की मिनेसोटा शाखा के निदेशक हुसैन गिलानी का कहना है कि बड़ी संख्या में अमेरिकी मुसलमानों ने 2024 के राष्ट्रपति चुनाव में देश के वर्तमान राष्ट्रपति जो बाइडन का विरोध करने का इरादा किया है। गजा युद्ध में इसराइल के अंधे समर्थन के कारण अमेरिका में चुनाव करीब एक तरफा हो गया है। दूसरी ओर जीत के बाद डोनाल्ड ट्रंप ने एक बार फिर बाइडन की नीतियों पर हमला किया और उन्हें अमेरिकी इतिहास का सबसे कमजोर राष्ट्रपति बताया। सोशल नेटवर्क पर साझा किए गए एक वीडियो में उन्होंने कहा, हमारे पास जश्न मनाने का समय नहीं है, इसके बजाय हमें बाइडन की हार पर ध्यान केंद्रित करना चाहिए क्योंकि वो अमेरिका के इतिहास में सबसे खराब राष्ट्रपति हैं। ट्रंप पहले भी बाइडन को खराब नीतियों के लिए दोषी ठहरा चुके हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
भारत में विवादित नागरिकता संशोधन कानून लागू किए जाने के मुद्दे को लेकर विरोध और आपत्तियों का सिलसिला शुरू हो गया है। ब्यौरा दे रहे हैं हमारे संवाददाता शमशाद काजमी।
तीन दिनों पहले भारत में नागरिक संशोधन कानून लागू होने के बाद देश में राजनीतिक और जन स्तर पर गतिविधियां तेज हो गई हैं। केंद्र सरकार और उसके समर्थकों ने जहां इस कानून के लागू होने को एक बड़ा कदम बताया है, वहीं विपक्षी दलों ने इसे लेकर केंद्र सरकार पर हल्ला तेज कर दिया है। मुख्य विपक्षी दल कांग्रेस सहित इंडिया गठबंधन के अनेक सहयोगी दलों ने लोकसभा चुनावों के निकट इस कानून को लागू किए जाने पर सवाल उठाया है। कांग्रेस ने धर्म के आधार पर नागरिकता देने के इस कानून को देश के संविधान के खिलाफ बताया। कांग्रेसी नेता दिग्विजय सिंह ने कहा कि ऐसा करना भारतीय संविधान के विरुद्ध है। नागरिकता संशोधन कानून CAA को लागू किए जाने के विरुद्ध असम छात्र संगठनों ने गुवाहाटी में एक मशाल जुलूस निकाला और इस विवादित कानून का विरोध किया। उनके अनुसार इस कानून के लागू होने से पाकिस्तान, बांग्लादेश और अफगानिस्तान के अल्पसंख्यकों के भारत आने से असम की जनसंख्या का ढांचा बदल जाएगा और आवास और रोजगार की समस्याएं और बढ़ जाएंगी। दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल ने भी इस कानून का विरोध किया और कहा कि इससे केवल भाजपा को राजनीतिक लाभ होगा। नागरिकता कानून के लागू होने के बाद, जिसे 4 साल पहले संसद में पारित किया गया था, दिल्ली सहित देश के संवेदनशील क्षेत्रों में सुरक्षा व्यवस्था बढ़ा दी गई है। दिल्ली की जामिया मिल्लिया इस्लामिया के परिसर में, जहां पहले भी CAA के विरोध में प्रदर्शन हो चुके हैं, छात्रों और छात्राओं ने कल शाम उक्त कानून के विरुद्ध विरोध प्रदर्शन किया और मुसलमानों को भी इस कानून में शामिल किए जाने की मांग की। एक छात्रा ने कहा कि यदि ऐसा कानून लागू करना है तो इसमें मुसलमानों को भी शामिल किया जाए। वैसे देश का संविधान धर्म के आधार पर नागरिकता दिए जाने की बात नहीं करता। केंद्रीय गृह मंत्रालय ने एक वक्तव्य जारी करके स्पष्ट कर दिया है कि यह कानून नागरिकता देने का कानून है, नागरिकता लेने का नहीं, और इस कानून से भारतीय मुसलमानों की नागरिकता पर कोई नकारात्मक प्रभाव नहीं पड़ेगा। नागरिकता संशोधन कानून लागू होने पर प्रतिक्रिया व्यक्त करते हुए दिल्ली सहित देश के विभिन्न क्षेत्रों में एक लंबी अवधि से रहने वाले पाकिस्तानी, बांग्लादेशी और अफगानी हिंदू शरणार्थियों ने जश्न मनाया और मोदी सरकार का आभार प्रकट किया। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है।
ईश्वरीय आतिथ्य। दोस्तों, कार्यक्रम ईश्वरीय आतिथ्य की कन्या कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद मेदी का सलाम स्वीकार कीजिए। दोस्तों, सबसे पहले आज की दुआ और उसका अनुवाद सुनेंगे।
وجنبني فيه من سخطك ونقمتك ووفقني فيه لقراءة آياتك برحمتك يا ارحم الراحمين।
یا اللہ، آج کے دن مجھے اپنی پرسنتا کے نکٹ تتھا کرودھ و پاپ سے دور کر دے اور اپنی آیتوں کی تلاوت میں مجھے سمرتھ بنا دے۔ تجھے تیری دیا کی سوگند ہے، سب سے ادھک کرپالو۔
پوتر مہینے رمضان کا دوسرا دن ہے، عبادت اور بندگی کے مہینے کا دوسرا دن۔ یہ دوسرا دن ہے جب آسمان کے دروازے کھلے ہوئے ہیں اللہ کے بندوں کے لیے، اور اللہ کی رحمت کے قطرے دلنشی اونس کی بوندوں کی طرح پوری کائنات کی ہر چیز کو ترپت کرتے ہیں۔ رمضان انت نعمت ہے اور اس نعمت کا شکر ہم سب پر واجب ہے۔ اللہ کی اس نعمت کا شکر ادا کرنے کے لیے اس کی صحیح شناخت ضروری ہے۔ روایتوں میں آیا ہے کہ اگر مسلمانوں کو اللہ کی اس نعمت کی انگنت برکتوں کا گیان ہو تو وہ آرزو کرتے کہ پورے سال رمضان ہی رہے۔
رمضان کا مبارک مہینہ اللہ کی مہمانی کا مہینہ ہے، اس میں بندے اللہ کے مہمان ہوتے ہیں۔ آج ایک لمحے کے لیے ٹھہریے اور اس شبد پر غور کیجیے۔ اللہ کی مہمانی، یہ تو تتھ ہے کہ ہم اللہ کی نعمتوں کے دسترخوان پر پوری زندگی بیٹھتے ہیں، وہی روزی دینے والا ہے۔ ہر پرانی اور ہر چیز کی روزی وہی پہنچاتا ہے۔ اس طرح پورے سال ہر دن ہم اللہ کے دسترخوان پر ہوتے ہیں اور اس کی نعمتوں سے لابھ اٹھاتے ہیں، مگر رمضان کا مہینہ آتا ہے تو بندوں پر اللہ کی کرپا و نعمتوں کا اندازہ الگ ہو جاتا ہے۔ دراصل یہ بہت بڑی مہمانی ہے جو اس مہینے میں ہوتی ہے۔
معبود میزبان ہوتا ہے اور بندے مہمان ہوتے ہیں۔ رسول خدا نے رمضان کے بارے میں کہا ہے کہ یہ ایسا مہینہ ہے جس میں تمہیں اللہ کی مہمانی کی دعوت دی گئی ہے۔ بے شک دعوت دیے جانے کا لازمی طور پر یہ ارتھ نہیں ہے کہ مہمانی میں شرکت ہو گئی ہے۔ مہمان تو وہ ہوتا ہے جو اس دعوت کو سویکار کرے اور مہمانی کے کاریکرم میں جائے۔ تو ارتھ یہ ہے کہ دعوت تو سب کو دی گئی ہے، لیکن اس مہمانی میں سارے انسان شامل نہیں ہوتے۔ جو لوگ اس دعوت کو سویکار کرتے ہیں اور پھر اس مہمانی میں جاتے ہیں، اور اس سے بھی بڑھ کر کہ سارے مہمان جہاں تک سمبھو ہو مہمانی کے طور طریقوں اور آداب کا خیال رکھتے ہیں، وہی مہمان کہلائیں گے۔
جو اس مہمان میں آمنترت کیا جاتا ہے اور جا کر اس مہمان میں شریک ہوتا ہے، وہ اپنے لیے اللہ کی برکتوں، نعمتوں اور وبھوتیوں کا راستہ کھول دیتا ہے۔ بہت بڑی نعمت اور بہت بڑی وبھوتی جسے حاصل کر کے کوئی بھی انسان کہہ سکتا ہے کہ اس کا نصیب سنور گیا۔ یہ نعمت اتنی مہان اور اتنی مہتوپورن ہے کہ اس کی کوئی قیمت نہیں لگائی جا سکتی۔ اس لیے جو بھی اس نعمت کو پا جائے، اس کا فرض ہے کہ اللہ کا بہت زیادہ شکر ادا کرے۔ پیغمبر اسلام نے کہا بھی ہے کہ اگر تمہیں پتہ چل جائے کہ رمضان کے مہینے میں تمہارے لیے کتنی مہان چیزیں رکھی گئی ہیں، تو تم اللہ کا بہت شکر ادا کرتے۔
قرآن کی کئی آیتوں میں مومن بندوں سے کہا گیا ہے کہ وہ اللہ کی نعمتوں سے لابھ اٹھائیں اور اس کے ساتھ ہی اللہ کا شکر بھی ادا کرتے رہیں۔ اللہ کی نعمت کا صحیح شکر یہ ہے کہ اس کی بارگاہ میں خود کو سمرپت کر دیا جائے اور اس کی عبادت میں ڈوب جایا جائے۔ سورہ بقرہ کی آیت سنکھیا 172 میں اللہ کہتا ہے کہ ہے ایمان والو، ان وبھن پرکار کے پھلوں اور کھانے کی پاکیزہ چیزوں کو ہم نے تمہارے مقدر میں لکھ دی ہیں، کھاؤ اور اللہ کا شکر ادا کرو اگر تم کیول اس کی عبادت کرنے والے ہو۔
انسان صبح سویرے ہی اپنے دن کی شروعات کرنے کے ساتھ ہی اللہ کی یاد میں رہے اور رات کو سونے تک ان نعمتوں کا شکر ادا کرے جو اللہ نے دی ہیں اور جن کا اس نے پورے دن استعمال کیا۔ تقوی رکھنے والے انسانوں کی زندگی اس طرح کی ہوتی ہے۔ حضرت علی علیہ السلام نجب علاقہ کے خطبہ نمبر 193 میں متقی انسانوں کا پرچے دیتے ہوئے کہتے ہیں کہ جب رات آتی ہے تو ان کی ساری فکر یہ ہوتی ہے کہ اللہ کا شکر ادا کرے، اور جب صبح ہوتی ہے تو اس کی ساری توجہ اس پر رہتی ہے کہ اللہ کا ذکر کرے۔
قرآن میں اللہ بار بار مومن انسانوں اور ایمانی سماج کو حاصل نعمتوں اور سمپتیوں کو بیان کرتا ہے۔ ان نعمتوں کو بھول جانا سماج اور انسان کے لیے خطرناک ہے۔ ناشکری کرنا اور نعمتوں کو نظر انداز کر دینا وہی چیز ہے جو ہمارا دشمن شیطان چاہتا ہے۔ جب اللہ نے سارے انسانوں کے دشمن شیطان کو جنت سے باہر نکالا تو اس نے قسم کھائی قیامت تک انسانوں کے راستے میں آئے گا، آگے پیچھے دائیں بائیں ہر طرف سے حملہ کرے گا۔ اس کے بعد اس نے ایک ہی واقعے میں اپنی پوری منشا بیان کر دی کہ ہے پروردگار، تو انسانوں میں ادھکتر کو دیکھے گا کہ وہ ناشکری کریں گے۔ شیطان کا لکشیہ یہی ہے کہ ہم انسان ناشکری کریں۔ ناشکری کی بھومیکا ہے نعمتوں کو نظر انداز کر دینا۔ اس لیے اللہ ہمیشہ آدیش دیتا ہے کہ نعمتوں کو یاد کرو۔ اللہ نے پیغمبروں کے بارے میں کہا ہے کہ وہ یاد دلانے والے ہیں۔ ایک انیس ستان پر اللہ کہتا ہے کہ ہم نے موسیٰ کو اپنی نشانیوں کے ساتھ بھیجا اور آدیش دیا کہ اپنی قوم کو اندھیرے سے روشنی میں لے آؤ اور انہیں اللہ کے دینوں کی یاد دلاؤ۔ اس میں ہر صبر اور شکر کرنے والے کے لیے نشانیاں ہیں۔
اس کے آگے پوتر قرآن کہتا ہے، اور یاد کرو جب موسیٰ نے اپنی قوم سے کہا کہ اپنے اوپر اللہ کی نعمتوں کو یاد کرو جب اس نے تمہیں فرعون والوں کے چنگل سے رہائی دلائی، وہی جو تمہیں دن رات یاتنائیں دیتے تھے، تمہارے بیٹوں کے سر کاٹ دیتے تھے اور تمہاری مہیلاؤں کو زندہ رکھتے تھے، ان گھٹناوں میں اللہ کی طرف سے تمہاری بہت بڑی پریکشا تھی۔ مہتوپورن بندو یہ ہے کہ شکر کی مٹھاس وہی محسوس کر سکتا ہے جس نے نعمتوں کو دھیان سے دیکھا ہو۔ کچھ لوگ ہوتے ہیں جنہیں نعمت ملتی ہے مگر ان کی حالت ٹھیک نہیں ہوتی اور وہ نعمتوں پر خود نہیں ہوتے کیونکہ ان کی نظر ان نعمتوں کو دیکھ ہی نہیں پاتی، محسوس نہیں کر پاتی، ٹھیک اس وقت کی طرح جو ہمیشہ آدھے خالی گلاس کو دیکھتا ہے۔ جب ان کی کوئی ضرورت پوری ہوتی ہے تو مانو وہ ان کے دماغ میں دفن ہو جاتی ہے، وہ آدھے بھرے ہوئے گلاس کے بھرے ہوئے حصے کو دیکھنا ہی نہیں چاہتے۔ ہم میں بہت سے لوگ جب بیمار ہوتے ہیں تو سواستھ کے بارے میں سوچتے ہیں، جب ہماری تنخواہ نہیں بڑھتی تو ہمیں شکایت ہو جاتی ہے، جب موسم میں بارش نہیں ہوتی ہے تو ہم پریشان ہو کر شکایت کرنے لگتے ہیں۔
مسئلہ یہ ہے کہ اگر ہمارے اچھے حالات ہیں تو ہمیں تھوڑا سوچنا چاہیے اور نعمتوں کو دیکھنا چاہیے، یہ کہنے کے بجائے کہ یہ تو سوابھاوک ہے، ہمیں یہ کہنا چاہیے کہ اللہ تیرا شکر ہے، پروردگار ہماری نعمتوں میں اضافہ کر دے۔ شکر گزار بننے کا ایک راستہ یہ ہے کہ ہم ہمیشہ ان نعمتوں کی سوچی تیار رکھیں جو اللہ کی طرف سے ہمیں دی گئی ہیں۔ اچھائیوں کو بیان کرنا اور نعمتوں پر نظر رکھنا ہمیں اچھا احساس دیتا ہے اور ہمارے اندر سنکٹوں کو پار کرنے کا حوصلہ آ جاتا ہے۔
اللہ نے سورہ انفال کی آیت نمبر 26 میں مومنوں کو اتیت کو یاد کرنے کی دعوت دی ہے اور تاکید کی ہے کہ اللہ کی راہ میں صبر اور تقوی اپنانے کی وجہ سے جو نعمتیں ملی تھیں انہیں یاد کرو تاکہ شکر گزار بندوں میں گنے جائیں۔ یاد کرو اس وقت کو جب تم زمین میں ایک چھوٹے سے گٹ کے روپ میں تھے، کمزور اور بے بس سمجھے جاتے تھے، ہمیشہ ڈرتے رہتے تھے کہ مشرک اور کافر لوگ تمہیں اغوا کر لیں تاکہ تمہیں یاتنائیں دے کر ختم کر دیں، تو اللہ نے تم کو مدینہ شہر میں جگہ دی، اپنی مدد سے تمہیں طاقتور بنا دیا اور اپنی پاکیزہ نعمتوں میں سے تمہیں روزی دی تاکہ تم اس کا شکر ادا کرو۔
اللہ سورہ ابراہیم کی آیت سنکھیا 7 میں کہتا ہے کہ اگر شکر ادا کرو گے تو وہ تمہیں ملنے والی نعمتوں کو زیادہ کرے گا، یہ اللہ کا وعدہ ہے اور اللہ اپنا وعدہ کبھی نہیں توڑتا۔ ایران دنیا کا 43واں دیش ہے جس کے پاس اپنا سیٹلائٹ ہے۔ ایران نے بھارت کے سہیوگ سے سیٹلائٹ نرمان کا کام شروع کیا لیکن زائر شاسن کے ہستکشیپ کی وجہ سے یہ سہیوگ پرینام تک نہیں پہنچا اور بھارت پیچھے ہٹ گیا۔ اس کے بعد ایران نے روس کے ساتھ سہیوگ شروع کیا لیکن اس سہیوگ میں بار بار اپمان جھیلنا پڑا۔ جب ایران کی یہ آرزو تھی کہ سیٹلائٹ کو قریب سے دیکھے تو روس نے سیٹلائٹ کا ایک ماڈل دور سے دکھایا کہ کہیں ایرانی وشیشک اسے چھو کر اس کی تکنیک کا اندازہ نہ لگا لیں۔
ایک زمانہ تھا جب ایرانی روسیوں سے پوچھتے تھے کہ وہ زمانہ کب آئے گا کہ ہم خود سیٹلائٹ بنوائیں گے، جواب ملتا تھا کہ 35 سال بعد بھی آپ نہیں بنا پائیں گے اور اگر آپ نے بنا بھی لیا تو اسے انترکش میں ہم نہیں بھیجیں گے، ہم بھی آپ کا سیٹلائٹ انترکش میں نہیں بھیجیں گے۔ مگر ایران نے سیٹلائٹ بھی بنا لیا اور اسے انترکش میں بھی لانچ کر دیا۔ سیٹلائٹ لانچ ہو جانے کے بعد سب سے پہلے جس نے بدھائی دی وہ روسی ادھیکاری تھے۔
کیول انترکش ٹیکنالوجی کی بات نہیں ہے، ایران دوسرے بھی ویگیانک کھیتروں میں بہت آگے ہو گیا۔ کرانتی آنے سے پہلے تک ایران کا ریسرچ پیپر تیار کرنے والے دیشوں میں کہیں نام ہی نہیں تھا، دنیا کے 50 دیشوں میں اس کا نام نہیں آتا تھا، لیکن اس سمے ایران اس پہلو سے ویگیانک رینکنگ میں دنیا کا 15واں دیش ہے۔ سرکشا کی بات کی جائے تو ایران اس سمے پشچمی ایشیا کا سب سے شانت و سرکشت دیش ہے۔ ہتھیار، میزائل اور ڈرون بنانے میں ایران دنیا کے اگریم پنکتی کے دیشوں میں ہے۔ نینو ٹیکنالوجی، میڈیکل سائنس، بایو ٹیکنالوجی، نیوکلیئر ٹیکنالوجی، رینیویبل انرجی کے کھیتر اور اسی طرح دوسرے انیک ویگینک کھیتروں میں ایران دنیا کے وکست دیشوں میں گنا جاتا ہے۔ ان سفلتاؤں کی سب سے اہم کنجی نعمتوں کو دھیان سے دیکھنا اور ان کا صحیح پریوگ ہے، جو ایک پرکار سے نعمت کا شکر ادا کرنے کا طریقہ ہے۔ تو دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
آج کل
دوستو، کاریکرم آج کل لے کر آپ کی سیوا میں اپستھت ہیں۔ سید میسم کا سلام سویکار کیجیے۔ ایک پورو سی آئی اے ایجنٹ نے سویکار کیا ہے کہ اس جاسوسی ایجنسی نے امریکہ میں غیر گورے یواؤں اور وامپنتھیوں کو پھنسانے اور اس دیش میں نجی جیلوں کو بھرنے کے لیے گینگسٹر ریپ نامک ایک پرکار کا ریپ سنگیت کمپوز کیا ہے، جو یواؤں کے بیچ لگ بھگ سب سے لوک پریہ شیلی ہے۔ آپ نے بھی شاید گینگسٹر ریپ کے بارے میں سنا ہوگا، جو سنگیت ادیوگ کے دل میں ایک شبد ہے جس کے اپنے پرشنسک بھی ہیں، لیکن کیا آپ نے کبھی اس کھیتر میں سامگری تیار کرنے والوں کے لکشیوں کے بارے میں سوچا ہے؟ آپ کی رائے میں اس سنگیت کا ان کے پرشنسکوں، وشیش کر یواؤں کے جیون پر کیا پربھاؤ پڑتا ہے؟ کچھ سمے پہلے سی آئی اے کے ایک سیوا نورت ایجنٹ نے وشیش لکشیوں کے ساتھ گینگسٹر ریپ بنانے کے لیے اس سنگھن کے گپت ابھیانوں کے بارے میں ایک بیان دیا تھا، جس کے بارے میں ہم اس کاریکرم میں چرچا کر رہے ہیں۔ جان ہومسٹن ایک سیوا نورت سی آئی اے ایجنٹ ہیں۔ انہوں نے حال ہی میں روسی راشٹری ٹیلی ویژن این ٹی وی پر سویکار کیا کہ سی آئی اے نے 1980 اور 1990 کے دشک کے انت میں آپرادھک ویوہار کو گلیمرائز کرنے کے لیے گینگسٹر ریپ بنایا تھا۔ اس کا اپیوگ یووا لوگوں کو پھنسانے کے لیے کیا گیا، تاکہ امریکہ میں غیر گورے یواؤں اور وامپنتھیوں کو نجی جیلوں میں ٹھونسا جا سکے۔ ہومسٹن کے انوسار اس سمے امریکی سرکار نے امریکی وامپنتھی یواؤں کو بھرشت کرنے، ان کے بیچ اپرادھ در کو بڑھاوا دینے اور انہیں شونیہوادی وچاردھارا میں روچی لینے کے لیے بڑی ماترا میں دھن خرچ کر کے کئی گپت ابھیانوں کی یوجنا بنائی اور انہیں کریانوت کیا۔ دلچسپ بات یہ ہے کہ اس مانچتر میں پرسدھ ریپ سموہ این ڈبلیو اے کے پرسدھ ہپ ہاپ گیت بھی سی آئی اے کے منوویگیانکوں اور پرچار وشیشگوں کی ایک ٹیم دوارا سرکار گرودی گیت کے روپ میں لکھے گئے تھے۔ ادھارن کے لیے پولیس کرمی کے پتا کی قبر، جب مجھے نشکاست کیا گیا تو میں نے چاقو نکال لیا، یا ٹریگر دبا دیا اور شو باہر کھینچ لیے گئے، جیسی کویتائیں ایک لہر پیدا کرنے کے ادیشے سے سرکار ویرودھی کویتاؤں کے روپ میں پرستوت کی جاتی ہیں۔ ادھیکاریوں کے پرتی سنشے کی بھاونا رہی ہے، انہوں نے سنگیت کی اس شیلی میں نشیلی دواؤں کے اپیوگ اور ہنسا اور اپرادھکتا کے ساتھ گینگسٹر جیون جینے کو بھی بڑھاوا دیا ہے، تاکہ یووا لوگوں کو اپرادھ اور اس پرکار کا جیون آکرشک لگے۔ ستی طور پر دیکھنے پر ایسا لگ سکتا ہے کہ سنگیت کی یہ شیلی کیول منورنجن کے لیے بنائی گئی ہے، جبکہ حقیقت کچھ اور ہے، اور امریکی سنگیت ادیوگ کے کچھ سب سے بڑے نام اس دیش کی نجی جیلوں کے مالکوں سے جڑے ہوئے ہیں۔ اگر ہم اس مدے پر گہرائی سے اور سمجھداری سے سوچیں تو ہمیں پتا چلے گا کہ اس پرکار کا سنگیت پوری طرح سے لکشت طریقے سے اور اپرادھک ویوہار کا سمرتھن کرنے کے لیے ڈیزائن کیا گیا ہے، تاکہ یوواؤں کو اپرادھ کرنے کے لیے پروتساہت کیا جا سکے اور انہیں نجی جیلوں میں بھیجا جا سکے۔ اب اس تتھے پر دھیان دیں کہ امریکی ہتھیار اور سینیہ ادیوگ کے مالک سرکار سے اپنے اتپادن کے لیے اچھ قیمتوں کی مانگ کرتے ہیں، لیکن ساتھ ہی وہ یہ بھی سوچتے ہیں کہ یہ اتپادن بندھوا مزدوروں اور وشیشجوں دوارا اتپادت کیے گئے، تاکہ انہیں ویتن کے روپ میں ان غلاموں کو ادھک بھگتان نہ کرنا پڑے۔ اگر کسی ادیوگ کے پاس ہزاروں شرمکوں کو روزگار دینے کی کشمتا ہے تو اسے پرتی کرمچاری کم سے کم 30 سے 50 ڈالر پرتی گھنٹے کا بھگتان کرنا چاہیے، لیکن سنگیہ جیل ادیوگ UNICOR دوارا جیل میں بند شرمکوں کو بھگتان کی جانے والی راشی 0.23 اور 1.15 ڈالر پرتی گھنٹے کے بیچ ہے۔ اس لیے بڑے پونجی پتی اپنے اتپادن کو اس طرح ویوستھت کرتے ہیں کہ وہ قیدیوں کی غلامی کے برابر شرم شکتی کا اپیوگ کر سکیں۔ جب بھی قیدیوں کی سنکھیا کم ہوتی ہے، پونجی پتی سماج میں ایک نئی لہر پیدا کر دیتے ہیں اور لاکھوں انیہ لوگوں کو جیلوں میں ٹھونس دیتے ہیں، تاکہ سستا شرم ہمیشہ اپلبدھ رہے۔ اس کارن سے دنیا کی 4.3% آبادی والے امریکہ میں دنیا کے 20% سے ادھک قیدی ہیں۔ اب سوال یہ ہے کہ گینگسٹر ریپ بڑے فنڈوں کے مالکوں کو سستا اور ہمیشہ اپلبدھ شرمک کیسے مہیا کراتا ہے؟ اس پرشن کا اتر دینے سے پہلے یہ الیکھنی ہے کہ 2021 میں کریکشن کارپوریشن آف امریکہ نے کی، جسے پہلے امریکہ کے سدھار نگم کے روپ میں جانا جاتا تھا اور اب امریکہ میں نجی جیل ادیوگ میں سب سے بڑا نام ہے، 48 راجیوں کے ادھیکاریوں کے سامنے وہاں کی جیلوں کو خریدنے کی پیشکش رکھی۔ سودے کے لیے آوشیک شرطوں میں سے ایک وشیش روپ سے عجیب تھی۔ ایجنسی کو یہ آشواسن دینا ہوگا کہ ایجنسی کے پاس انوبندھ کی اودھی کے دوران 90% قیدیوں کی سنکھیا کو برقرار رکھنے کے لیے پریاپت پریاس کرنے ہوں گے، لیکن یہ سنشچت کرنے کے لیے کس پرکار کے قانونی اور نیتک اپائے کیے جا سکتے ہیں تاکہ انوبندھ کی اودھی کے دوران 90% کی سنکھیا در بنی رہے۔ اس کے لیے ہمیں پہیلی کے ٹکڑوں کو ایک ساتھ جوڑنا ہوگا۔ 2012 میں امریکہ میں 232 میڈیا آؤٹ لیٹس کے مالک مشہور ہستیوں کو پیش کرنے اور پرسدھی اور پیسے کے لیے کسی بھی پرورتی کو بڑھاوا دینے کے لیے آوشیک سبھی طریقوں کو نیانتت کرنے کے لیے ذمہ دار تھے۔ ادارن کے لیے ٹائم وارنر نے وارنر بردرز ریکارڈز کے مالک کے روپ میں نہ کیول ایک کلاکار کے ساتھ ایک انوبندھ پر ہستاکشر کیے، بلکہ کیونکہ ان کے پاس انٹرٹینمنٹ ویکلی جیسا پربھاوشالی ہالی ووڈ پرکاشن بھی تھا، ایک کلاکار کی چھوی کو بڑھاوا دینے کے لیے ایسی پتریکاؤں کے کور کا استعمال کیا جن میں فلم، ٹیلی ویژن، سنگیت، تھیٹر، کتابیں اور لوک پریہ سنسکرتی کو کور کیا جاتا ہے۔ اس طرح سے ان لوگوں کی پرسدھی اور پیسہ کمانے کا سلسلہ کم سے کم سمے میں چل پڑا۔ الیکھنی بات یہ ہے کہ چہروں کو پیش کرنے اور پیسہ کمانے کی پرکریا کے دوران ایک نشچت دھارا کے وچاروں، رائے اور وانچت لکشیوں کو درشکوں تک آسانی سے پہنچایا گیا اور یہ دھارا جاری رہی۔ وہ دھارا جو طے کرتی ہے کہ لوگ کس پر دھیان دیتے ہیں، وہ کون سی ہستیاں ہیں، جیسے وہ کیا انوسرن کرتے ہیں، اور یہاں تک کہ وہ کس پرکار کا سنگیت سنتے ہیں۔ اب ہم ایک اور چونکانے والی سچائی سے پردہ اٹھاتے ہیں۔ وہ سچائی سنگیت ادیوگ اور امریکہ کی نجی جیلوں سے سمبندھت ہے۔ اس مدعے کو یتھا سمبھو اجاگر کرنے کے لیے یہ جاننا اچت ہوگا کہ بی ای ٹی اور ایم ٹی وی امریکہ ریڈیو، ٹیلی ویژن اور فلم نرمان کے کھیتر میں سکریہ امریکی ملٹی میڈیا کمپنی وایاکام سے سمبندھت ہے۔ جب کوئی نجی جیل کے سب سے بڑے ناموں میں ان ماس میڈیا کمپنیوں کے سوادمت کی جانچ کرتا ہے تو آشچرجنک پریڑام سامنے آتے ہیں۔ اب سنیوکت راجیہ امریکہ کی یہ کڑوی کالی اور چونکانے والی حقیقت ہمارے سامنے اور ادھک اسپشٹ ہوتی جا رہی ہے۔ میڈیا کے مالک، اور دوسرے شبدوں میں جو لوگ گینگسٹر ریپ کو جوانوں اور یواؤں کی سنسکرتی کے کیندر میں رکھنے کے لیے ذمہ دار ہیں، وہی نجی جیلوں کے مالک ہیں۔ یہ مالک کیول پیسے اور شکتی کے بارے میں سوچتے ہیں، اور سماج میں گینگسٹر واد کے پرسار کے کارن ہونے والے کالے اور وناشکاری پربھاؤں سے انہیں کوئی فرق نہیں پڑتا۔ اس لیے وہ ہمیشہ گینگسٹر ریپ سنگیت کے ساتھ کشوروں اور یواؤں کو پربھاوت کرنے کی کوشش کرتے ہیں تاکہ وہ اس میں دلچسپی لیں اور اپرادھک پرورتی کو بڑھاوا دیں۔ پورو سی آئی اے ایجنٹ نے اپنا رہسیہ ادوگھاٹن جاری رکھتے ہوئے دعویٰ کیا کہ سی آئی اے کے ساماجک انجینئرنگ منوویگیانک آپریشن بہت سفل تھے، خاص کر وامپتی جھکاؤ والے امریکیوں اور غیر گورے یواؤں کے سمبندھ میں۔ اس پرکار کے اپرادھک جیون میں روچی رکھنے والے کشوروں اور یواؤں کو اپرادھ کرنے کے کارن نجی جیلوں میں بھیج دیا جاتا ہے، اور یہ بھیاوہ لکش میڈیا دوارا حاصل کیا جاتا ہے۔ جیلوں میں یواؤں کی سنکھیا میں وردھی کے ساتھ سستے اور اپلبدھ شرمکوں کی سنکھیا بھی بڑھ رہی ہے۔ پریڑام سوروپ وینگارڈ اور بلیک راک جیسی بڑی کمپنیوں اور کارخانوں میں بھاری ماترا میں سستے شرمک ہوتے ہیں۔ آنکڑے بتاتے ہیں کہ ان دھن پریمی راکشسوں دوارا بہکائے گئے لوگوں میں سے سب سے ادھک پیڑت بڑے امریکی شہروں کی غریب بستیوں میں رہنے والے غریب پریواروں کے یوا ہیں۔ اسی کے ساتھ کاریکرم کا سمے سماپت ہوا، ہمیں اجازت دیجیے۔ Thank you.